السلام علیکم. پاکستان میں سو شام کے ساتھ، بھارت میں 7:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں صبح کے 10 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ. پہلے آج کی اہم خبروں کی سرخیاں. پاکستان میں گزشتہ 24 گھنٹوں کے دوران کرونا وائرس کا شکار مزید 17 مریض چل بسے ہیں، اور جاں بحق ہونے والوں کی تعداد 209 ہو گئی ہے. پاکستان کے وزیراعظم عمران خان کا کرونا وائرس ٹیسٹ منفی آیا ہے. پاکستان میں کرونا کیسز کی تعداد 9749 ہے، اور 2156 مریض صحت یاب ہو چکے ہیں. امریکہ میں مریضوں کی تعداد 800,000 اور ہلاکتیں 45,000 سے زیادہ ہو گئی ہیں. دنیا بھر میں 2,550,000 افراد میں وائرس کی تصدیق ہوئی ہے، اموات 1,77,000 سے زیادہ ہو گئی ہیں. بھارت میں ایک دن میں 53 ہلاکتیں ہوئی ہیں، کل تعداد 645 تک پہنچ گئی ہے. مریضوں کی تعداد 20,000 سے بڑھ گئی ہے. خبریں اب تفصیل کے ساتھ. کرونا وائرس سے نمٹنے کے سلسلے میں امریکہ نے پاکستان کو ان ملکوں کے فہرست میں شامل کیا ہے جنہیں وہ ترجیحی بنیادوں پر امداد فراہم کرے گا. ماہرین کے مطابق امریکہ پاکستان کو امداد کے علاوہ ترجیحی بنیادوں پر تجارتی رسائی دے کر کرونا وائرس کے بحران کے دوران اقتصادی نقصان کا ازالہ کر سکتا ہے، اور ساتھ ہی اس کی ترقی میں بھی اہم کردار ادا کر سکتا ہے. واشنگٹن میں قائم وڈرو ولسن سینٹر کے ایشیا پروگرام کے معاون ڈائریکٹر مائیکل کوگلمین نے کہا ہے کہ دو طرفہ تجارت بڑھانے کے بہت سے مواقع ہیں. ان کے بقول کیونکہ امریکہ اس وقت کرونا وائرس سے پیدا ہونے والے بڑے بحران سے نبرد آزما ہے، وہ ماضی کی طرح شاید دوسرے ملکوں کو بڑے پیمانے پر امداد فراہم نہ کر سکے، لیکن اس بحران کے خاتمے پر امریکہ پاکستان کے ساتھ تجارتی اور سرمایہ کاری کے شعبے میں تعاون بڑھا کر پاکستان کی بہت مدد کر سکتا ہے. کوگل مین کا کہنا تھا کہ دونوں ملکوں میں سالانہ تجارت پہلے ہی تقریباً 7 ارب ڈالرز کے قریب ہے، اور اسے بڑھانے کے بہت امکانات ہیں. خطے میں پاکستان کی اہمیت کا تذکرہ کرتے ہوئے کوگل مین نے کہا کہ پاکستان کا افغان امن کے سلسلے میں مزید اہم کردار پاکستان اور امریکہ کے مابین تجارت میں اضافے کے امکانات کو بہت بڑھا دے گا. امریکہ کے شہر مینیاپولس کی انتظامیہ نے تاریخ میں پہلی بار ایک مقامی مسجد کو عمارت کے باہر نصب لاؤڈ اسپیکرز پر اذان دینے کی اجازت دے دی ہے. شہری انتظامیہ کی جانب سے جاری کردہ اجازت نامے کے مطابق مینیاپولس کے علاقے سیڈر ریور سائٹ میں واقع دارالحجرہ مسجد سے رمضان کے پورے مہینے 5 وقت کی اذان لاؤڈ اسپیکرز پر دی جائے گی. مینیاپولس کے شہری انتظامیہ نے منگل کو مسجد کو اذان لاؤڈ اسپیکرز پر نشر کرنے کا اجازت نامہ بھی جاری کر دیا ہے، جو جمعرات کو رمضان کے آغاز کے ساتھ ہی مؤثر ہو جائے گا. مینیاپولس کے میئر جیکب فرے نے کہا کہ اجازت نامے کے تحت دارالحجرہ مسجد سے پورا رمضان دن میں 5 وقت مسجد کے باہر نصب 4 لاؤڈ اسپیکرز پر اذان دی جا سکے گی. میئر فرے کے بقول ایسے وقت میں جب سماجی فاصلے کی ہدایات کے پیش نظر عبادت کی ادائیگی کے دوران بھی ایک دوسرے سے فاصلہ برقرار رکھنا ضروری ہے، شہری انتظامیہ اور کمیونٹی رہنماؤں کے لیے ضروری ہے کہ وہ ایسے اقدامات کریں جن سے لوگوں میں یگانگت اور اتحاد کا احساس بڑھے. پاکستان کی حکومت نے ملک کے جنوب میں واقع گوادر بندرگاہ کے ذریعے افغانستان کے لیے اشیاء خرد و نوش اور بعض دیگر تجارتی سامان درآمد کرنے کی اجازت دے دی ہے. پاکستان کے مشیر تجارت رزاق داؤد نے اس فیصلے کا اعلان منگل کو اپنی متعدد ٹویٹس کرتے ہوئے کہا کہ وزارت تجارت نے اسلام آباد اور کابل کے درمیان سن 2010 میں طے پانے والے پاکستان افغانستان ٹرانزٹ معاہدے کے تحت گوادر پورٹ کو افغان تجارت کے لیے کھول دیا ہے. افغانستان کے شمالی سرے پال صوبے میں عہدیداروں نے بتایا ہے کہ طالبان کے 2 علیحدہ حملوں میں افغان سیکیورٹی کے 11 اہلکار جاں بحق اور 17 دیگر زخمی ہو گئے ہیں. سرے پال کے گورنر عبدالقادر آشنا نے وائس آف امریکہ کو بتایا کہ طالبان نے افغان آرمی کے اڈے اور مقامی پولیس چوکیوں پر گزشتہ رات ایک ہی ساتھ 2 حملے کیے، اور افغان نیشنل سیکیورٹی کونسل نے بتایا ہے کہ طالبان قیدیوں کی رہائی کا عمل جاری رہے گا، اور آئندہ دنوں میں 1500 طالبان قیدی رہا کیے جائیں گے. کونسل کے ترجمان جاوید فیصل نے وائس آف امریکہ کو بتایا کہ افغان حکومت نے بدھ تک 433 طالبان قیدی رہا کیے ہیں. خبریں ختم ہوئیں.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر.
ये वॉइस ऑफ अमेरिका है वाशिंगटन से। कोरोना की आलमी वबा के दिनों में खसूसी प्रोग्राम के साथ मैं हूँ असद हसन। आज के इस प्रोग्राम में आप सुनेंगे कोरोना से मुतालिक दुनिया भर में ताज़ा तरीन आदाद व शुमार। उसके बाद हम बात करेंगे अमरीका बिलखसूस न्यूयॉर्क में कोरोना और उससे मुतालिक तफसीलात पर बात होगी। अंशमन आपते और मोहम्मद फर्रुख हमारे साथ होंगे। सदर ट्रंप की जानिब से इमिग्रेशन पर आर्जी पाबंदी का ऐलान, अमल दरामद की सूरत और इम्कानात। प्रोग्राम के अगले हिस्से में कोरोना और अमरीकी सियासत, कमर अब्बास जाफरी हमारे साथ मौजूद होंगे। पाकिस्तान में कोरोना पर अवामी राय में क्या तब्दीलियां आ रही हैं, गैलप पाकिस्तान का इस रेफरेंस में तीसरा मरहला और क्या नतीजे सामने आए हैं, बिलाल शफी गिलानी हमारे साथ मौजूद होंगे। इसके अलावा मुदसरा मंजर की एक रिपोर्ट भी आज के प्रोग्राम का हिस्सा है। तो चलते हैं प्रोग्राम के पहले हिस्से की जानिब और कुछ अपडेट्स आपके साथ शेयर करते हैं। जब हम आपके लिए प्रोग्राम रिकॉर्ड कर रहे हैं, रियासत आए मुतहदा अमरीका, यहाँ पर कोरोना वायरस के हमले बदस्तूर जारी हैं, जिनसे मरीजों की तादाद 800,000 और अमवात की तादाद 45,000 से तजावज कर गई है। बरतानिया और स्वीडन में एक बार फिर हलाकतों की तादाद में इजाफा हुआ है। जॉन हॉपकिंस यूनिवर्सिटी और वर्ल्डो मीटर्स के मुताबिक 2010 ममालिक और ख़ुद मुख्तार इलाकों में कोरोना वायरस के मुसद्दका केसेस 2.5 मिलियन यानी 25 लाख और अमवात 1,77,000 से भी ज़्यादा हो गई हैं। इनमें से 1.5 लाख हलाकतों और 20 लाख मरीजों का ताल्लुक शुमाली अमरीका और यूरोप से है। गुज़श्ता 24 घंटों के दौरान, यानी जब आप हमारा ये प्रोग्राम सुन रहे होंगे उसमें कम अज़ कम 30 से 35 घंटे का इजाफा आप जहन में रखिए, बरतानिया में 828, इटली में 534, फ्रांस में 531, स्पेन में 430, स्वीडन में 185, जर्मनी में 171, बेल्जियम में 170, नीदरलैंड में 165, ब्राज़ील में 154, कनाडा में 141 और तुर्की में 119 अफराद हलाक हुए हैं। ईरान में 88, भारत में 53 और रूस में 51 मरीज दम तोड़ चुके हैं। अमरीका में मंगल की शाम तक 23,000 नए केसेज और 2,612 मजीद अमवात का पता चला है। मुल्क में अब तक कोरोना वायरस के 41.5 लाख टेस्ट किए जा चुके हैं, जिनमें 8,15,000 से ज़्यादा मुस्बित आए हैं और 45,000 अमवात वाक़ हुई हैं। रियासत न्यूयॉर्क में 19,693 शहरी अब तक अपनी जान से हाथ धो बैठे हैं। अमरीका की 8 दीगर रियासतों में भी 1,000 से ज़्यादा अमवात हुई हैं। न्यू जर्जी में 4,753, मिशिगन में 2,700, मैसेचुसेट्स में 1,961, पेंसिल्वेनिया में 1,564, इलिनॉय में 1,438, कनेटिकट में 1,423, लुजियाना में 1,405 और कैलिफोर्निया में 1,280 अमवात वाक़ हुई हैं। स्पेन में मुसद्दका केसेस की तादाद 2,04,000, इटली में 1,83,000, फ्रांस में 1,58,000, जर्मनी में 1,48,000, बरतानिया में 1,29,000, तुर्की में 95,000, ईरान में 84,000 और चीन में 82,000 है। मजीद जिन मुल्कों में कोरोना वायरस के मजीद तेज़ी से मरीज सामने आ रहे हैं उनमें रूस, बेल्जियम, ब्राज़ील, कनाडा, नीदरलैंड, स्विट्ज़रलैंड, पुर्तगाल, भारत और मैक्सिको शामिल हैं। अमेरिका कोरोना वायरस के टेस्ट करने वाले मुल्कों में सर फहरिस्त है और इसके बाद रूस में 21,42,000 टेस्ट किए जा चुके हैं। चीन ने इस बारे में आदाद व शुमार जारी नहीं किए हैं। दूसरी जानब कोरोना वायरस से सेहत याब होने वालों की तादाद में भी तेज़ी आ रही है। अब तक 6,86,000 मरीज सेहत याब हो चुके हैं, उनमें जर्मनी के 95,000, अमरीका के 82,000, स्पेन के 82,000, चीन के 77,000, ईरान के 60,000, इटली के 51,000 और फ्रांस के 39,000 शहरी शामिल हैं। एक ब्रेक के बाद वापस आते हैं और बात करेंगे न्यूयॉर्क में वॉइस ऑफ अमेरिका के नुमाइंदे अंशमन नाप्टे और न्यूयॉर्क से निकलने वाले मैगजीन आवाज़ के साथ वाबस्ता मोहम्मद फरूख से।
वॉइस ऑफ अमेरिका वाशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
ये वॉइस ऑफ अमेरिका है, मैं हूँ असद हसन। आलमी वबा, कोरोना की आलमी वबा के दिनों में हमारी ये खसूसी नशरियात, और सबसे पहले हम चलते हैं न्यूयॉर्क, चूँकि न्यूयॉर्क इस वक्त आप ये कह सकते हैं कि अब भी, अगरचे पिछले कुछ रोज़ से नंबर्स जो हैं नए एडमिशन्स के या आईसीयू पेशेंट्स के वो डिक्लाइन पे हैं, लेकिन इसके बावजूद अमरीका में इस वक्त भी वो मरकज़ है, एपी सेंटर है, और अमरीका इस वक्त पूरी दुनिया में कोरोना के मरीजों की तादाद के एतबार से टॉप के ऊपर है। इस वक्त भी जब हम आपके लिए ये प्रोग्राम रिकॉर्ड कर रहे हैं, अमेरिका के अंदर ये तादाद 800,000 से तजावज कर चुकी है और 43,000 से ज़्यादा बताया जाता है कि अमवात हो चुकी हैं। हमारे साथ मौजूद हैं इस पे गुफ्तगू करने के लिए दो जर्नलिस्ट हैं, अंशमन आपते वॉइस ऑफ अमेरिका के साथ वाबस्ता हैं, न्यूयॉर्क से हमें रिपोर्ट करते हैं, और मोहम्मद फर्रुख सीनियर जर्नलिस्ट हैं आवाज़, जो कि पाकिस्तानी कम्यूनिटी को के लिए निकाला गया मैगज़ीन और अखबार है और उसकी नुमाइंदगी करते हैं, और उसके साथ साथ कम्युनिटी کے ساتھ بھی کافی انٹیکٹ ہیں اور کمیونٹی بری طرح سے متاثر ہوئی ہے. جو جنوبی ایشیا سے جس کا تعلق ہے وہ پاکستان ہو, بنگلہ دیش ہو, بھارت ہو, سو ان سے بھی اپڈیٹس لیں گے. انجمن, بہت شکریہ آپ کا. کچھ دیر پہلے گورنر نے وہاں پہ بریفنگ بھی دی ہے. بتائیے گا کہ اس وقت گلوبلی اور امریکہ کے اندر کیا صورتحال ہے, کتنے پیشنٹس ہیں, کتنی ریکوریز ہو رہی ہیں, اور اس کا جو گراف ہے وہ کچھ نیچے آ رہا ہے.
میں نیو یارک سٹی کے بارے میں خاص کر بات کرنا چاہوں گا کیونکہ وہ میرا کوریج ایریا ہے. تو نیو یارک, جب جہاں تک نیو یارک کا سوال ہے, جو ایک یہاں کی حکومت ہے, گورنرز آفس ہو یا ایک لوکل ایڈمنسٹریشن جسے کہا جائے, ان کی جانب سے جو نمبر جاری کیے گئے ہیں اس کے مطابق نیو یارک سٹی ایریا میں 134,000 سے بھی زیادہ, یہ میں ٹیوزڈے یا منگل کا ایک ڈیٹا جو سیٹ ہے وہ بتا رہا ہوں, تو 134,000 سے بھی زیادہ کیسز کووڈ 19 کے نیو یارک سٹی کے اندر ہیں, جس میں ہاسپٹلائزیشن کی اگر بات کی جائے تو 35,000 سے بھی زیادہ پیشنٹس ہاسپٹلائز ہو چکے ہیں. کنفرم ڈیتھس جو ہے جو اس سے ڈیتھس ہوئی ہیں کنفرم کووڈ سے, مطلب کورونا وائرس ڈیزیز سے جو ڈیتھس ہوئی ہیں, جو کنفرم ڈیتھس ہیں وہ ہے 9,000 سے بھی زیادہ لوگ مرے ہیں کووڈ 19 سے. اور اس میں اگر ہم پروبیبل, کیونکہ تو اس میں تھوڑی سی کنفیوژن ہو سکتی ہے کہ کووڈ کی وجہ سے جس میں ڈیتھ ہوئی ہے وہ, اور جو پری ایگزسٹنگ کنڈیشنز ہیں ان کی وجہ سے. تو آج مطلب آج کی تاریخ میں یہ ہو رہا ہے کہ جو ڈاکٹر کمیونٹی ہے وہ یہاں کی سمٹمس کرے گی, کیونکہ جو بیماری ہے اس کا علاج آج تک پوری دنیا میں کہیں بھی نہیں مل رہا ہے. تو دے آر ٹریٹنگ سمٹمس, جو ان کا کہنا ہے کہ کووڈ 19 اگر آپ پازیٹیو ہیں, آئی مین کورونا وائرس پازیٹیو اگر آپ ہیں, تو اس سے آپ کے پری ایگزسٹنگ کنڈیشنز جو ہیں وہ بہت زیادہ خراب ہو سکتے ہیں, بہت ہوتے ہیں, اور اس کے کارن لوگوں کی موت ہو رہی ہے. تو جو پروبیبل ڈیتھ ہیں, جو کنفرم کووڈ 19 ڈیتھ نہیں ہے, اگر ان کو یہ جوڑا جائے تو یہ جو نمبر ہے وہ قریب 13,000 سے بھی اوپر جاتا ہے. میں نے ایک پریس بریفنگ بھی دی تھی جس میں انہوں نے ذکر کیا تھا کہ ایک جو ایشو بہت زیادہ اہمیت رکھتا ہے آج کل یا پرابلم بن گئی ہے وہ ہے سپلائیز آف میڈیکل اکوپمنٹ, جو چاہے وینٹیلیٹرز ہو یا پی پی, جس کو پرسنل پروٹیکشن اکوپمنٹ کہتے ہیں, جو میڈیکل اسٹاف یا ڈاکٹرز وغیرہ یوز کرتے ہیں خود کو پروٹیکٹ کرنے کے لیے, تو اس کی بہت زیادہ کمی ہاسپٹلس میں ہو رہی تھی, وینٹیلیٹرز کی کمی تھی, یہاں تک جگہ کی بیڈ کی بھی کمی. تو اس کے بارے میں نیو یارک میئر نے یہ اعلان کیا ہے کہ اب نیو یارک سٹی جو ہے وہ اس کا فوکس یہ رہے گا کہ جو نیسسری اکوپمنٹ ہے وہ لوکل یا نیو یارک اسٹیٹ کے اندر ہی بنائی جائے. تو اس کے بارے میں انہوں نے کچھ اعلان کیے کہ ایک اگلے ہفتے تک وہ ایکسپیکٹ کر رہے ہیں کہ جو ٹیسٹنگ کیپیسٹی ہے وہ بہت زیادہ کم, مطلب بہت کم تھی اس وقت, تو وہ انہوں نے اعلان کیا ہے کہ جو ایک 5 نئے ٹیسٹنگ سائٹ کھولے جائیں گے اگلے ہفتے تک, اور 5 ٹیسٹنگ سائٹ آلریڈی موجود ہیں, اور اگلے ہفتے تک قریب 7,000 لوگوں کو ہر ہفتے ٹیسٹ کرنے کی کیپیسٹی نیو یارک سٹی کو حاصل ہو جائے گی. ایک جو ٹیسٹنگ اکوپمنٹ کی یا باقی وینٹیلیٹر کی بات ہے, تو نیو یارک سٹی کے جو 5 بڑوں ہیں اس میں سے ایک لوکل کمپنی جو آپریٹ کر رہی ہے, انہوں نے ایک لوکلی میڈ یا نیو یارک میڈ وینٹیلیٹر بنانا شروع کر دیا ہے, اس کے بھی کچھ نمبر جاری کیے. تو ان کے مطابق 3,000 فل کیپیسٹی فل اسٹرینتھ وینٹیلیٹر اکوائر کرے گی نیو یارک سٹی, اور اس کے علاوہ اور کئی ہزاروں وینٹیلیٹر ایسے ہوں گے جو فل کیپیسٹی کے ہیں, مطلب جو جن کو آکسیجن کی ضرورت تو ہے لیکن وہ کریٹیکل کنڈیشن میں نہیں ہے, ان لوگوں کو ان وینٹیلیٹر پہ رکھا جائے گا. تو ویسے بھی کئی ہزار, مطلب ہزاروں وینٹیلیٹر بنانے کی نیو یارک سٹی کی ایک پلان ہے. اور اسٹریٹجک ریزرو, جیسے نیشنل لیول پہ ہر نیشن کے, ہر ملک کے اپنے اسٹریٹجک ریزرو ہوتے ہیں, ویسے انہوں نے اعلان کیا ہے کہ نیو یارک بھی آنے والے سمے کے لیے اپنے اسٹریٹجک ریزرو بنائے.
تو انشمن, یہ تو بھی خیر کم از کم نیو یارک کے لیے بہت قبل از وقت ہوگا. ایسے میں جب بہت ساری صدرن اسٹیٹس اپنے آپ کو تیار کر رہی ہیں کہ ری اوپن کیا جائے, तो जो एपिसेंटर है न्यूयॉर्क, अभी क्या इस बारे में सोचा भी जा रहा है, कोई टेंटेटिव कोई टाइम फ्रेम जेन में है कि कब तक चीजें बेहतर हो सकती हैं?
इस बारे में आपको बताना चाहूंगा कि कोई ठोस टाइम फ्रेम तो नहीं होंगे। गवर्नर जो है पानीरों के गवर्नर, उन्होंने ऐलान किया था कि अब जो एक कर्व है, मतलब जो एक रेट ऑफ इंक्रीज ऑफ न्यू पेशेंट्स वो रुक गया है और वो स्टेबिलाईज कर्व होते जा रहा है। लेकिन उन्होंने भी एक बताया था कि इसमें कमी, जो एक सिग्निफिकेंट कमी आनी चाहिए, वो अभी तक देखी नहीं गई है। तो किसी ने ऐसे किसी एक ठोस डेट की बात तो नहीं की है। उन्होंने इंडिकेट किया था कि ग्रेजुअली वो ओपन करना चाहेंगे, लेकिन आज मेरे डिब्लाजियो की जो प्रेस ब्रीफिंग थी, हालांकि उन्होंने भी एक पॉजिटिव ट्रेंड का जिक्र किया, जैसे कुछ पेपर किया, पर उनकी प्रेस ब्रीफिंग से पूछ करना चाहूंगा कि जो एक हॉस्पिटल में एडमिट हो रहे हैं सस्पेक्टेड कोविड 19 पेशेंट्स, उनमें बहुत ही मतलब एक मार्जिनल कमी जिसको बोल सकते हैं, अप्रैल 18 के दिन 212 नए पेशेंट्स एडमिट हुए थे और आज की तारीख में 204 हुए हैं। तो इतनी ज्यादा कमी नहीं, ये जो न्यू केसेस जो सस्पेक्टेड केसेस है उनमें तो कोई ये ऐसे कोई तारीख या कोई डेट
अभी नहीं दी जा सकती। मोहम्मद फरूख हमारे साथ हैं और जैसे एसेंशियल जॉब्स जर्नलिस्ट भी उसी में शामिल हैं, और मोहम्मद फरूख जो हैं वो फ्रंट लाइन पे, हम उनको सोशल मीडिया पे फॉलो कर रहे हैं, वो जनाजा गाहें हों वहाँ पे भी वो पहुँच रहे हैं, बराह रास्त इंटैक्ट भी हैं, और ख़ासतौर पर उस कम्यूनिटी के साथ जो इससे मुतासर हुई है, पाकिस्तानी बांग्लादेशी इंडियन जो न्यूयॉर्क के अंदर मौजूद हैं और जो हार्ड हिट एरियाज़ हैं वहाँ से वो रिपोर्टिंग कर रहे हैं। फरूख बहुत शुक्रिया आपका, अपने मुशाहदात अपनी ऑब्जर्वेशन शेयर कीजिएगा, कुछ नंबर्स में कमी बेशी आई है और आप क्या देख रहे हैं, कम्युनिटी को कितना इससे नुकसान पहुंचा है अभी तक?
जी नंबर में तो बहरहाल वाकई कमी बेशी आई है, अगर ये आप जुमे के देखें, लास्ट फ्राइडे अभी जो गुजरा ये फ्राइडे, उस वक्त 700 से ऊपर चल रहा था, उसे एक पहले 674 के जुमे को एकदम आके 780-790 का ये नंबर आ गया। फिर उसके बाद हफ्ता एतवार थी, ये तीन दिन ऐसे गए हैं कि जो लकीली, यानी वैसे तो खैर बात तो हम बात है, चाहे वो 2 की हो चाहे 200 की हो, लेकिन ये कि 500 से लेके 550 के दरमियान, ये इसलिए उम्मीद अफजा करा दी जा रही है कि जब खराबियों के अंदर थोड़ी सी खराबी कम हो तो उसको हम अच्छाई को ही तसव्वुर करते हैं, क्योंकि खराबी जो है ना वो अच्छाई की तरफ जा रही है। तो बहरहाल वो बहुत ज्यादा सूरत हाल वो अच्छी नहीं है, और ये अभी आप लोग रीओपनिंग की बात कर रहे थे तो मेरा भी इतफाक होता है कि मैं वो वाया मतलब टेली कॉन्फ्रेंस के जरिए न्यूयॉर्क सिटी के मेयर हैं, इनके मैं प्रेस कॉन्फ्रेंस को मुझे अटेंड करने का इतफाक होता है गायब वगैरह हर दूसरे तीसरे दिन, और गवर्नर कोमो की भी प्रेस कॉन्फ्रेंस को लाइव में देख लेता हूँ। तो जो रीओपनिंग की बात है, देखें जो रीओपनिंग वाली बात जो है ना वो बहुत ही मेरा ख्याल अभी कबल वक्त है, बातें जरूर हो रही है, जैसे आज गवर्नर कोमो ने आज ताजा तरीन कहा है कि हम रीजन बाय रीजन जो है उसको हम देखेंगे और फिर फैसला करेंगे। देखें ये चीजें होती है कि फिर आपका एक स्टेक होल्डर का आप एक नाम सुनते हैं स्टेक होल्डर, बहुत सारे स्टेक होल्डर्स आते हैं, जरूरी नहीं कि ये कोमो और ये से मेयर अपने तौर से फैसला करें। भी आपके गुज़िश्ता दिनों सुन भी चुके होंगे मेयर और गवर्नर में थोड़ा सा इख्तलाफ हो गया था बाज बातों पर, जब ये स्कूल खुलने की बात हो रही थी तो इख्तलाफात हो गए थे, ठीक है। तो ये तो बहुत ज्यादा चीजें जो है ना इसको मैसअप इतनी ज्यादा हो चुकी है और हो रही है, आप भी जानते हैं आप वहां पे बैठे हैं, न्यूयॉर्क जो है ना खासतौर पर मैं ये क्वींस के इलाके में, क्वींस जो है ये इस वक्त इनका आप एक दूसरे के साथ समझ लें कि आगे पीछे चल रहा है क्वींस और ब्रुकलिन और फिर ब्रॉन्क्स। क्वींस के इलाके में बहुत ज्यादा लोग हर्ट हुए हैं, अफ्रीकन कम्युनिटी खासतौर पे, फिर हमारी जो ये साउथ एशियन कम्युनिटी में सबसे ज्यादा शुरू में जो हर्ट हुई थी जो अमवात के हिसाब से और पैकेट के हिसाब से वो थे बांग्लादेशी कम्युनिटी, और अब ये लास्ट क्योंकि मेरी कल बड़ी डिटेल से बात हुई है ये रियान फ्यूनरल होम के डायरेक्टर हैं इम्तियाज साहब, वो एक तरह से समझ लें कि फर्स्ट रिस्पॉन्डर्स की तरह तौर से बल्कि फ्रंट लाइन पे वो इस लिहाज से है कि अब तो के वहां पे उन्होंने फ्यूनरल के बाहर एक रेफ्रिजरेटर ट्रक खड़ा कर दिया जो शायद 40 फीट तवील है, तो वहां पे वो बदकिस्मती से जो लोग फौत हो जाते हैं कोरोना से तो उनकी नाशें वहां पे लाई जाती हैं। तो उन्होंने मैंने उनसे कल पूछा कि आपका क्या कोई आइडिया है, क्योंकि वो कई लोग जो है ना अपनी आइडेंटिटी छुपाने की कोशिश करते پہ کہیں کہتے ہیں کہ نہیں ہمارے ہمارے بارے میں تذکرہ نہ کیا جائے نہ بتایا جائے میڈیا میں, تو یہ ایک طرح سے ان کی پرائیویسی کا بھی خیال رکھنا ہوتا ہے. نام اس لیے ہم بھی نہیں دیتے, آپ نے بھی اکثر دیکھا ہوگا میرے فیس بک پہ جو رشتے دار جو لوگ کہہ دیتے ہیں تو ان کے نام ہم دے دیتے ہیں, لیکن یہ کہ بعض کا نہیں دینا دے سکتے کیونکہ بہرحال لوگوں کا احترام کرنا چاہیے. تو ان کے بقول میں نے ان سے کہا کہ آپ کے پاس اپنا کیا نمبر ہوگا, کوئی ایسا تو نمبر ہوگا. وہ کہتے ہیں کہ فاروق بہت ہی گمبھیر صورتحال ہے, بقول امتیاز صاحب کے وہ کہتے ہیں کہ 150 تک تو آرام سے پہنچ گیا نیو یارک سٹی میں پاکستانیوں کا. اب آپ دیکھیں یہ ایک فیونل ہوم ہے, اس کے علاوہ ایک ہے پارک فیونل ہوم والے, وہ ان سے پرانے ہیں, وہ کافی عرصے سے کر رہے ہیں. اس کے علاوہ ایک ہے یمنی فیونل ہوم والے, وہ ایک پاکستانی گروپ ہے, ون نیشن کے نام سے گروپ ہے, وہ ان کے ساتھ مل کے کولابریٹ کرتے ہیں. تو بہت زیادہ لوگ اس میں سے وفات پا چکے ہیں. ابھی جو آپ لوگ بات کر رہے تھے نا کہ کیسز باقی کم ہوئے, اس میں ایک امید افزا بات ہے ہاسپٹلائزیشن اور یہ اس میں وینٹیلیٹر پہ جانے والوں کی تعداد بھی کم ہوئی ہے. میں یہاں پہ صرف ایک بات شیئر کرنا چاہوں گا, عام طور سے یہ کہا جاتا ہے جو 15 سے 20 دن تک وینٹیلیٹر پہ ہو تو ان کے چانسز مطلب یہ طبی ماہرین یہی بتاتے ہیں کہ کم ہوتے جاتے ہیں جو اتنے عرصے سے وینٹیلیٹر پہ ہو. لیکن یہ ہماری کمیونٹی کی ایک بڑی مشہور شخصیت ہے, شاہنواز خان نام ہے, وہ فارماسسٹ ہے پیشے کے اعتبار سے, وہ 25 دن بعد وینٹیلیٹر سے باہر آئے ہیں اور ماشاءاللہ وہ اب وہ کر رہے ہیں, آہستہ آہستہ ریکور کرتے جا رہے ہیں.
یہاں پہ 20 میں اضافہ کر دیں, یہاں پہ ورجینیا میں بھی جو ہماری کمیونٹی کے اندر پہلا کیس تھا زبیر خان, نام میں لے سکتا ہوں اس لیے کہ ان کی فیملی کی اجازت سے ہی ہم نے ان پہ پروگرام بھی کیا تھا, وہ بھی ریکور کرتے ہوئے نظر آتے ہیں. کم و بیش 6 ہفتے کے بعد ان کا وینٹیلیٹر جو ہے وہ اتارا گیا,
مطلب یہ کہ پوزیٹو سائن ہے, بہت انوکھی بات ہے اور اچھی بات بھی ہے. اچھا میں تھوڑا سا یہ اضافہ کر دوں, ابھی آپ نے کہا تھا کہ کمیونٹی میں کیا افیکٹ ہے, دیکھیں
ہمیں کمیونٹی کے کچھ ریلیف پیکج کے بارے میں بتائیے گا کہ گورنمنٹ کی طرف سے کتنا مل رہا ہے اور باقی ڈے ٹو ڈے جو ڈیلی ویجرز ہیں ان کے لیے کیا کچھ ہو رہا ہے.
جی ضرور, یہ یقیناً ہر کمیونٹی کر رہی ہوگی, چاہے وہ بنگلہ دیشی چاہے انڈین ہو. میں چونکہ پاکستانی کمیونٹی سے بلانگ کرتا ہوں اور میں ان ایریا میں رہتا ہوں جہاں پاکستانی کمیونٹی بہت زیادہ کنسنٹریٹ کرتے ہیں, اور میں ویسے بھی اپنے علاقے کے علاوہ بھی دوسرے علاقے بروکلن لانگ آئلینڈ سب سے میں جاتا بھی اور رابطے میں ہوں. تو پاکستانی کمیونٹی میں ریلیف کا جو ایک کام ہے بہت ریمارکیبل ہے. اکنا ایک ہے, پیک ہے امیرکن پاکستانی, اے پی پیک ہے, اسی طرح انڈیویجل لوگ ایک ہے اے سی ایم ڈبلیو, یہ خواتین کی ایک تنظیم ہے, یہ لوگ بہت زیادہ کام کر رہے ہیں. اور میں آپ کو اگر نمبر تو نہیں ان کا بتا سکتا, لیکن آپ اس سے اندازہ کر لیں کہ یہ جو اے پیک ہے, یہ ایک انڈیویجل گروپ ہے, یہ تقریباً 1000 فیملی کو انہوں نے مفت راشن فراہم کر رہے ہیں رمضان میں. اور اگنا کا تو آپ لوگ بھی جانتے ہیں, اگنا کا ایک بہت بڑا نام ہے, اگنا کے تو چیپٹرز بھی پورے امریکہ میں ہیں, تو اگنا بھی بڑی تعداد میں اور یہ مسلسل ان کا عمل جاری ہے اور یہ ایک بڑی اچھی بات ہے. صرف یہی نہیں کہ یہ اپنی کمیونٹی کی ہیلپ کر رہے ہیں, پاکستانیوں کی ہیلپ کر رہے ہیں, یہ قطع نظر اس کے کہ کس کا کون سے گروپ سے تعلق رکھتا ہے, کون کس کمیونٹی سے تعلق رکھتی ہے. تو یہ ہمارے یہ جو فرنٹ لائن پہ موجود ہے جو امدادی سرگرمیاں کر رہے ہیں, خاص طور پہ کھانے پینے کا, جس میں یہ فرسٹ رسپونڈر, ہیلتھ کیئر ورکرز, ان لوگوں کے لیے یہ بہت زیادہ یہ کام کر رہے ہیں. اور میں تھوڑا سا یہ بھی اضافہ کروں گا, آپ یہاں پہ ہمارے بروکلن بیورو, سب سے بڑا بورو آپ جانتے ہوں گے نیو یارک سٹی کا, سب سے بڑا بیورو بروکلن بورو, بروکلن بورو کہہ رہے ہیں, بروکلن کاؤنٹی کہہ رہے ہیں, اس کے صدر ہے ایرک ایڈمز. انہوں نے گزشتہ دنوں یہاں پہ جو جن کے بزنسز ہرٹ ہوئے ہیں, جن ریسٹورینٹس والے, ان کو بھی تھوڑا سا بوسٹ اپ کرنے کے لیے, ان کی تھوڑی سی مدد کرنے کے لیے انہوں نے کیا کیا, کچھ ریسٹورینٹس وغیرہ باقی کمیونٹیز کے علاوہ پاکستانی کمیونٹیز کے بھی 2-3 ریسٹورینٹس کو انہوں نے اکٹھا کیا. انہوں نے کہا کہ آپ لوگ ایسا کریں, ہماری ہیلتھ ورکرز, ہمارے پولیس آفیسران اور دیگر جو ہمارے جو لوگ ہیں متعلقہ, ان کو آپ لوگ کھانا پرووائڈ کریں, تو یہ کہ ہم آپ کو پھر کمپنسیٹ کریں گے. تو یہ میں کہتا ہوں کہ کورونا نے جہاں ہمیں ذہنی طور پہ, معاشی طور پہ اور جسمانی طور پہ بھی ہرٹ کیا ہے تمام کمیونٹیز کو, کہتے ہیں نظر اس کے کہ کون کون سی کمیونٹی سے تعلق انٹیگریٹ بھی کیا, لیکن ساتھ ہی ساتھ یہ جذبہ جو ایک پیدا ہوا ہے ایک دوسرے کی ہیلپ کرنے کا, یہ بھی بہت ریمارکیبل
ہے, یعنی ایک دوسرے کے ساتھ جوڑا بھی ہے. ہم سب جانتے ہیں کہ اس امریکہ کے اندر ملینز میں کم و بیش کوئی اگر میں ایگزیکٹ فگر بتا سکوں 17-18 ملین سے زیادہ غیر قانونی تارکین وطن ہیں. آف کورس وہ ریکٹ کے اوپر نہیں ہیں, جو لوگ ریکٹ پہ ہیں جو ٹیکس فائلر ہیں ان کو تو سٹیمولس پیکج سے کچھ نہ کچھ امداد مل گئی, لیکن یہ جو اس طرح کے آلریڈی جن کے ویجز کم تھے اور وہ ڈیلی ویجز پہ کام کر رہے ہیں, نان انلیگل امیگرنٹ ہیں, ان کا کیا حال ہے؟
ان کا حال بہت ہی زیادہ برا ہے. ہماری کمیونٹی میں بھی بہت زیادہ ریشو تو نہیں, لیکن یہ ہے کہ پاکستانی کمیونٹی میں بہرحال ایسے افراد کی تعداد ہے. ابھی کچھ دن پہلے, چاہے ہفتہ بھر پہلے, نیو یارک سٹی نے یہ اعلان کیا تھا न्यूयॉर्क सिटी के मेयर ने कि जो इलीगल इमिग्रेंट उन्होंने 2 मिलियन या 20 मिलियन डॉलर का एक पैकेज रखा है, उस पैकेज के तहत जो पीकस $400 जोड़े कपल्स को $800, अगर फैमिली है मुख्तसर सी फैमिली को $1,000 से $1,200, वो सिमिलर बिल्कुल उसी तर्ज का सिमिलर पैकेज का ऐलान किया जिस पर अभी अमल दरामद शायद शुरू नहीं हुआ। तो वो देख दूसरी ये कि ये कुछ ये जो यहाँ पे पब्लिक चार्जेस और इस तरह के जो कानून जो आए थे जो एग्जीक्यूटिव ऑर्डर के तरह हमारे प्रेजेंट ट्रंप ने जो लागू किए हुए थे उस लिहाज से भी जरा थोड़ा सा उनके लिए बहुत परेशान गुण है कि वो कहते हैं कि अगर हम यहाँ पे स्टिमुलस पैकेज के लिए जाएं, हम किसी इदारे से रब्ता करें, नाम आ गया, तो आपको पता है कि ये इसमें भी वो एक खौफ और एक होता है कि इसके बावजूद भी कोरोना का खौफ अपनी जगह, लेकिन बाद में ये इस तरह का खौफ है कि धर ना लिए
जाए।
एक चीज मैं सिर्फ ऐड करना चाहूंगा इसमें कि कई सारे इलीगल इमिग्रेंट इवन अगर उनको अगर सिम्टम्स है तो भी वो डर रहे हैं कि वो अस्पताल जाए कोई अपने सिम्टम्स चेक करवाने के लिए या कोई ट्रीटमेंट के लिए, क्योंकि उन्हें ऐसे लगता है कि वो अगर जाएंगे तो उनके पास अगर प्रॉपर डॉक्यूमेंटेशन नहीं है तो शायद एजेंसीज उन्हें पकड़ ले या उनके रिकॉर्ड्स यूज किए जाए, आगे चलकर उन पर कार्रवाई हो। इसके इसके मतलब इसकी वजह से ऐसे भी मतलब रिपोर्ट आए कि कई लोग ऐसे हैं जो स्पेशली अनडॉक्यूमेंटेड इमिग्रेंट कम्युनिटी के बीच
मौजूदा दौर में बाकी ये खौफ है कि बिल्कुल सही कह रहे हैं। हालांकि ये मेयर ग्लासियो जो है मुस्तकिल एक तवातर के साथ ये ऐलान कर रहे हैं और बता भी रहे हैं कि आपका इमिग्रेशन स्टेटस कुछ भी हो खा आपने क्या नाम है, अगर आपको महसूस करते हैं कि आप कोरोना आप में सिम्टम है आप अपना फौरी तौर पर डॉक्टर से रजू करें।
और ये तो एक लिहाज से बेहतर उनके लिए ऑप्शन भी है कि वो अपने आप को सामने सरफेस पे ले आए कहीं ना कहीं उनका इंदिराज हो। बहुत शुक्रिया अंशुमन, आपने हमें न्यूयॉर्क से अपडेट किया। मोहम्मद फरूख आप भी न्यूयॉर्क से हमारे साथ थे और बिगर पिक्चर में भी कम्युनिटी के रेफरेंस में भी अपडेट किया, बहुत शुक्रिया आपका।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
ये वॉइस ऑफ अमेरिका है और कोरोना की आलमी वबा के दिनों में हमारा ये खसूसी प्रोग्राम, जैसा कि हम बार बार ये बताते हैं कि इस वबा से ज़िंदगी का हर शोबा मुतासर हुआ है। अमेरिकी सियासत वो भी इससे मुतासर हुई है। बस यहाँ पे लोगों का ख्याल है कि सियासत का अमल दखल ज़्यादा हो गया है कोरोना में। दो बड़ी पार्टियाँ हैं, दो ही पार्टियाँ हैं, डेमोक्रेटिक और रिपब्लिकन, और ये वबा ऐसे वक्त में आई है जब इलेक्शन भी सर पर हैं और ये दिन तो इलेक्शन मुहिम जो है वो अपने अरूज पे हुआ करती थी। हमारे सीनियर खुली कमरबाज जाफरी साहब, उन्होंने इस पर एक रिपोर्ट तैयार की, एक्सपर्ट से बात की है कि इलेक्शन पे क्या असरात हो रहे हैं। बाज़ लोग तो ये भी कह रहे हैं कि शायद इसमें कोई अल्तवा भी हो सकता है या नहीं, अमेरिका की तारीख में ऐसा कभी हुआ है या नहीं। कमरबाज जाफरी साहब से ये पूछते हैं। जाफरी साहब बहुत शुक्रिया आपका। क्या एनालिसिस हैं इलेक्शन कैंपेन्स, सियासत और कोरोना कैसे इम्पेक्ट कर रहा है हर चीज़ को?
साहब मसला ये है कि जो आइन ने एक तारीख मुकर्रर की है उसी पर इलेक्शंस होने चाहिए, अभी तक की रवायत यही है, लेकिन ये एक बहस है यहाँ के हलकों में क्या इलेक्शन पोस्टपोन हो सकते हैं, लेकिन ज्यादातर जो अक्सरियत है तजिया कार कोई कहती है कि नहीं हो सकते। दूसरा ऑप्शन ये है कि एब्सेंटी बैलेट के जरिए या ऑनलाइन इलेक्शन कराया जाए, रिपब्लिकन उसको सपोर्ट नहीं कर रहे बल्कि उसकी मुखालिफत करते हैं। ट्रंप साहब ने कहा है कि उसमें फ्रॉड हो सकता है और रिपब्लिकन पार्टी का ख्याल ये है कि इससे ज्यादा फायदा डेमोक्रेट्स को पहुंचेगा, जबकि डेमोक्रेट्स का मसला ये है कि अपनी मुहिम चलाने के लिए उनको वो मौके नहीं मिल रहे जो रिपब्लिकन पार्टी के सदारती उम्मीदवार डोनाल्ड ट्रंप साहब को मिल रहे हैं, इसलिए कि वो रोजाना एक ब्रीफिंग करते हैं कोरोना के लिए और जाहिर है कि इससे उनकी उनका रब्ता जो है आवाम के साथ होता है और वो अपनी बात उन तक पहुंचा सकते हैं, जबकि डेमोक्रेट्स को ये मसला हासिल नहीं है। इसलिए डेमोक्रेट्स की कोशिश ये है कि ये चूंकि अभी एक बहुत बड़ा मसला है कि अगर कोरोना के लिए लॉकडाउन को खत्म किया गया तो उसका नतीजा ये होगा कि ये बाद में बहुत तेजी से फैलेगा, इसलिए वो कोशिश कर रहे हैं कि ये लॉकडाउन खत्म ना हो। लॉकडाउन खत्म नहीं होगा तो मईशत जो है वो बहाल नहीं होगी और उस इशू को फिर वो रिपब्लिकन्स के खिलाफ इस्तेमाल कर सकेंगे, जबकि ट्रंप साहब का कहना यह है कि मईशत खुलनी चाहिए, इसलिए कि मईशत जो है उनका सिग्नेचर इशू है और उन्होंने उसको बेहतर भी किया था और اب جبکہ بے روزگاروں کی تعداد بہت زیادہ بڑھ چکی ہے، اگر الیکشن تک یہ تعداد اور بڑھی اور مارچ بحال نہ ہوئی تو ریپبلکن پارٹی کو امیدوار کے لیے مشکلات پیدا ہوں گی۔
صحیح، لیکن کیا اس بات پہ انحصار نہیں ہوگا کہ کس امیدوار کے پاس پلانز کیا ہیں؟ کیونکہ جس سبب یہ بے روزگاری بڑھی ہے وہ ساری دنیا جانتی ہے کہ وہ ایک گلوبل فینامنا ہے، وہ ایک آفاقی وبا ہے جس نے پوری دنیا کی معیشت کو متاثر کیا ہے۔ سو ظاہر ہے اس کا ڈسکریڈٹ کسی ایک امیدوار کو تو نہیں جا سکے گا، کیا اس بات پہ
ڈیموکریٹس کی اسٹریٹجی یہ ہے کہ چونکہ ٹرمپ صاحب نے لاک ڈاؤن میں دیر کی اور اس معاملے کو ابتدا میں سیریس نہیں لیا، جبکہ انٹیلیجنس رپورٹیں نومبر سے یہ بتا رہی تھی کہ چین میں یہ ہو رہا ہے اور یہ یہاں بھی ہو سکتا ہے، تو جس طرح سے اس پورے معاملے کو ہینڈل کیا گیا یہ ابتدا میں تو بالکل سنجیدگی نظر نہیں آتی تھی بقول ڈیموکریٹس کے، وہ اس کو ایکسپلائٹ کریں گے اور اس کو ایشو بنا کر ریپبلکنز کے خلاف اپنی مہم کو بیس کریں گے، جبکہ ٹرمپ صاحب کا کہنا یہ ہے کہ جو وسائل دستیاب تھے ان کے مطابق ہم نے کیا، لیکن یہاں پر بھی وہی سوال پیدا ہوتا ہے کہ آخر اتنا بڑا ملک، دنیا کے سپر پاور، اس کے پاس اتنے کم وسائل کیوں تھے ایسی صورتحال سے بٹنے کی ہے؟ یہ ایک بڑا بڑا پیچیدہ، بڑا کمپلیکیٹڈ ایشو ہے، اور میں نہیں سمجھتا کہ الیکشن پوسٹ پون ہوں گے، لیکن ہوں گے، کس فارم میں ہوں گے، آن لائن ہوں گے، ابسنٹی بیلٹ ہوں گے، ابھی کہنا بہت کم لگتا ہے۔ یہ بھی ہو سکتا ہے کہ اس وقت تک حالات ایسے قابو میں آ جائیں
صحیح
کہ پولنگ ہو سکے،
لیکن آف کورس کرونا جو ہے اس کا بہت عمل دخل ہے، نہ صرف یہ کہ یہ ایشو ہوگا کہ کرونا کو کیسے ہینڈل کیا گیا، بلکہ اس کے بعد یہ بھی ایشو ہوگا کہ دونوں امیدواروں کے پاس کرونا کے ماں بعد اثرات سے نمٹنے کے لیے کیا حکمت عملی ہے،
کیا اسٹریٹجی اور کیا حکمت عملی ہے۔ دونوں نے ابھی تک اپنی حکمت عملی کا سلسلے میں اعلان نہیں کیا ہے، اور دونوں طرف سے یہ بات کہی جا رہی ہے کہ معیشت دیٹس دی اونلی ایشو۔
بہت شکریہ قمر باز جعفری صاحب، آپ نے ہمیں اپڈیٹ کیا،
بہت شکریہ۔
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے۔ دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ اس پتے کو یاد رکھیے، www.urduvoa.com۔ تازہ ترین خبریں، ریڈیو پروگرامز، آڈیو اور ویڈیو رپورٹس دیکھنے، سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے VOA اردو کی ایپ، جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے۔ خبریں اب ہر وقت آپ کی مٹھی میں۔
یہ وائس آف امریکہ ہے، میں ہوں اسد حسن۔ کورونا کی عالمی وبا کے دنوں میں ہمارا یہ خصوصی پروگرام، جیسے کہ ہم کہتے آ رہے ہیں کہ کورونا یہ زندگی کے ہر شعبے پہ اثر انداز ہو رہا ہے۔ امریکہ میں بالخصوص اگر ہم بات کریں تو کوئی زندگی کا شعبہ ایسا نہیں ہے جو اس سے بری طرح سے متاثر نہ ہوا ہو، اور اس میں فرسٹریشن لیڈرشپ کے اندر بھی نظر آ رہی ہے اور آپس میں اختلافات وہ بھی نظر آ رہے ہیں، کیونکہ کرونا بری طرح سے جو زندگی کرونا سے پہلے تھی اس کو وہ بدل چکا ہے۔ ابھی صدر ڈونلڈ ٹرمپ نے اسی کرونا وائرس کے پیش نظر ایک تازہ ترین جو اعلان کیا ہے، اس کے مطابق انہوں نے امیگریشن پر، ہر طرح کی امیگریشن پر عارضی پابندی کا گزشتہ روز ایک ٹویٹر پیغام کے ذریعے اعلان کیا، اور دوسری جانب ہم یہ بھی امریکہ میں دیکھتے ہیں کہ لاک ڈاؤن ختم کرنے کے حوالے سے احتجاج میں بھی تیزی آ رہی ہے۔ صدر ٹرمپ کی جانب سے جو امیگریشن پر عارضی پابندی کا اعلان کیا گیا ہے، یہ ایسے موقع پہ کیا گیا ہے جب ان کی حکومت کو کرونا وائرس سے نمٹنے کے لیے جو اقدامات ہیں ان میں تاخیر کے الزامات کا سامنا ہے۔ صدر ٹرمپ نے پیر کے روز یہ ایک ٹویٹ کیا تھا جس میں ان کا یہ کہنا تھا کہ نظر نہ آنے والے دشمن کے حملوں کا سامنا ہے، اور یہ سچویشن ہے۔ اور اب اگر یہ اعلان کیا گیا ہے کہ کسی بھی طرح کی امیگریشن نہیں ہوگی تو اس کا کیا مطلب ہے؟ محض جو وائرس ہے اس سے تدارک ممکن ہے؟ دوسری جانب یہ بھی صدر ٹرمپ، انہوں نے اس جانب بھی اشارہ کیا ہے کہ وہ چاہتے ہیں کہ امریکہ کے اندر جو روزگار ہیں، جو نوکریاں ہیں، وہ اپنے لوگوں کے لیے محفوظ رہیں۔ آلریڈی امریکہ کے اندر کم و بیش 1,70,00,000 سے زیادہ افراد، یا انہوں نے ان دنوں کے اندر بینیفٹس اپلائی کیے ہیں، یعنی بے روزگاری الاؤنس جو آپ کہہ سکتے ہیں اس کے لیے وہ جمع کرا چکے ہیں کم و بیش 2 کروڑ سے زیادہ لوگ جو ہیں. سو اس وجہ سے دباؤ ضرور ہے. سو کس حد تک جسٹیفائیڈ ہے ان کا یہ اقدامات اعلان اور کس حد تک یہ امریکہ کی جو اپنی بنیادی احساس یا اسپرٹ ہے اس کے خلاف ہے, اس پہ ہم انالیسز لیں گے. رمضان رانا صاحب ہمیں جوائن کریں نیو یارک سے, پاکستانی امریکن لائرز فار رائٹس اس کو ہیڈ کرتے ہیں, اور ہمارے ساتھ موجود ہیں وقار احمد صاحب, ایسوسیٹ پروفیسر ہیں یونیورسٹی آف نارتھ ٹیکسس میں. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. رمضان رانا صاحب, آپ سب سے پہلے اس کے قانونی اور آئینی پہلوؤں کا جائزہ لیجیے گا, اور ان حالات میں جب یہ ایمرجنسی ہے تو کس حد تک سر ڈونلڈ ٹرمپ اس میں با اختیار ہیں اپنے اس اقدام میں؟
اسد صاحب بڑی مہربانی ہے, آپ نے جو ہے ایسے موقع پہ جو ہے کیا, یہ دراصل دیکھیے امیگریشن جو ہے ویسے بائی لا جو ہے اٹس ناٹ رائٹ, ایک پریولیج ہوتی ہے. کسی ریاست کے اندر جو ہے کسی وقت بھی جو ہے امیگریشن جو ہے وڈرا کر سکتے ہیں, جس میں بعض ایسے کیسز جو ہے ہوتے ہیں یا جس میں زیادہ تر کیسز جو ہیں وہ اس میں ہو جاتے ہیں, جو سیریس کرائم ہوتے ہیں اس میں نیشنل سٹیزن جو ہے وہ ختم ہو جاتی ہے. تو یہ تو ایک ویسے طریقہ کار ہے, اور لیکن یہ امیگریشن لا جو ہے 1790 کے اندر جو ہے بنا تھا, جب انہوں نے مختلف جو ہے کیٹیگری کو جو ہے نیشنلائز کیا تھا. اب مسئلہ یہ ہے کہ لا جو ہے وہ بنایا گیا ہے کانگریس سے, اور پریزیڈنٹ صاحب جو ہیں وہ یہ ایگزیکٹو آرڈر جو ہے ایشو کرتے ہیں, اور اس کی کیا نوعیت ہوگی کیونکہ جب تک کانگریس اسے اپروو نہیں کرتی اس وقت تک یہ لاگو نہیں ہو سکتا. لیکن ٹیمپریری ایسے کون سے حالات ہیں, کیونکہ پہلے انہوں نے جیسے جو ہے ایگزیکٹو آرڈر جو ایشو کیا تھا 7 مسلمانوں کے باشندوں طور کے ان کے ویزے کینسل کر دیے جائیں, جو آئے ہیں ان کو نکال دیا جائے, تو اس میں جب فیڈرل کورٹوں نے اور سرکل کورٹوں نے جو ہے سخت قسم کا جو ہے فیصلے دیے ان کے خلاف, اور آج بھی یہی لگتا ہے کہ جس وقت یہ آئے گا اس کو چیلنج کر دیا جائے گا, کیونکہ ایسا نہیں ہے کہ آپ کون سی سٹیزن کون سا امیگریشن کی بات کر رہے ہیں, یعنی امیگریشن تو اس میں پرماننٹ ریزیڈنٹ بھی لوگ ہوتے ہیں اور کئی چیزیں ہوتی ہیں, ویزے بند کرنے ہیں تو بند کس طرح کس کیٹاگری میں ویزے بند کرنے ہیں, اور اگر آپ ایکشن لیتے ہیں یہاں پر تو یہ پہلے سے ہی ہو چکا ہے کہ اگر یہ نسل پرستی پر یا کسی عقیدے پر یا کسی نسل پر یا رنگ پر جو ہے ایکشن لیتے ہیں ایگزیکٹو آرڈر ایشو کرتے ہیں, تو لاسٹ ٹائم بھی اسی بات پہ جو ہے اس کو جو ہے رد کر دیا تھا کورٹوں نے, کیونکہ یہ اس کسی مخصوص طبقے کے خلاف نہیں استعمال کر سکتے. اور لگتا یہی ہے کہ یہ چونکہ الیکشن کا دور آنے والا ہے اور یہ پوری طرح جو ہے اس میں فیل ہو گئے ہیں اس کرونا وار کے اندر, کیونکہ انہوں نے جو ہے جنوری فروری کے اندر جو ہے لوگوں کو دینا چاہیے تھا اویئرنیس نہیں تھی کہ یہ جو ہے کتنی بڑی جو ہے بیماری ہے, اور اب یہ جب تھوڑا سا تھمے گا تو لوگ پوچھیں گے کہ اتنی بڑی جانیں جو ہے کیسے چلی گئی, اور یہ سوالات اٹھنے ہیں, تو انہوں نے ایک نیا جو ہے یہ
نہیں. لیکن دیکھیں نا رانا صاحب, اس میں وہ جواز تو ہے کہ اگر اپنے ملک کے اندر اتنی بے روزگاری بڑھ رہی ہے اور دوسری ملکوں سے جو زیادہ تر دنیا آتی ہے, ظاہر ہے اس کے اندر سیاسی پناہ والے مختلف عوامل والے لوگ ضرور شامل ہیں, لیکن عام طور پہ یہ دیکھا گیا ہے کہ اکنامک امیگرینٹس ہوتے ہیں جو اپنے ملک کی بنیادی ذمہ داریوں کا تقاضا یہ نہیں ہے کہ وہ اس فلو کو روکیں, بھلے وہ الیگل امیگریشن ہے یا الیگل وہ کہنا چاہیے کہ وہ جو قوانین کی خلاف ورزی کرتے ہوئے لوگ ملک کے اندر تارکین وطن یہاں پہنچتے ہیں, یا ایون لیگل امیگریشن ہے. سو دباؤ تو ہے نا سسٹم کے اوپر.
نہیں, وہ یہی تو میں کہہ رہا ہوں نا کہ ایک تو چیز ہے جو انڈر ٹرائل چل رہے ہیں کیسز, ان پہ جو ہے یہ زیادہ زیادہ سلو ڈاؤن کر سکتے ہیں, کیونکہ ان کا فیصلہ تو ہونا ہے. پٹیشن بہت ساری جو ہے اس میں مختلف قسم کی جو ہے جو پٹیشن ہوتی ہیں, جس میں جو ہے ایک وائف اپنے ہسبینڈ کے لیے کرتی ہے یا ہسبینڈ اپنے وائف کے لیے کرتا ہے یا کچھ اور جو ہے جس میں ریفرنس آ جاتا ہے, تو یہ چیزیں جو ہے پریفرنس پہ جو ہے چلے گا. ایک تو یہ ہے کہ اس میں سلو ڈاؤن پہلے سے ہوا ہوا ہے. دوسری بات ہے کہ آپ ویزے بند کرنے ہیں کس کے کرنے ہیں, صرف اب مثلا فرض کرے وہ کہتے ہیں جی ہم جو ہے جب مسلمان کنٹریوں کے جب ویزے بند کر دیں گے جیسے لاسٹ ٹائم اس نے کیا تھا, تو وہ تو آلریڈی کورٹ جو ہے اس کو رد کر چکے ہیں, اور اگر یہ کہتے ہیں کہ پوری دنیا سے امیگریشن ہم بند کر رہے ہیں اور ہم کسی کو بھی ویزا نہیں دے رہے, تو یہ ایک الگ کہانی ہے. اور اگر یہاں والے لوگ جو رہ رہے ہیں ان کے خلاف اگر انہوں نے کوئی ایسے موقع پہ ایکشن لینا ہے, تو میرا خیال ہے کہ اکانومی کو یہ مزید ختم کر دیں گے, کیونکہ بہت سارا جو ہے آج امریکہ کا جو سسٹم چل رہا ہے جس میں خاص طور پر ایگریکلچر ہے یا کنسٹرکشن ہے یا اور کئی ایسے جابز ہیں یا ٹرانسپورٹیشن کے جو جاب ہے, اس میں بہت بڑی تعداد جو ہے وہ انڈاکومنٹڈ جو ہے جو امیگرینٹ ہے, جس کی وجہ سے اگر یہ جائیں گے تو امریکہ ٹوٹلی بیٹھ جائے گا. لیکن میرا خیال ہے یہ سیاسی ہتھکنڈا ہے, انہوں نے ایک جو ہے इस्तेमाल किया, और मुझे डर इस बात का भी है कि ये जो समाजी फैसले जो फासले हैं ये कहीं सियासी और मुआशी दूरियों में ना तब्दील हो जाएं, क्योंकि ये इसी का जो है शायद फायदा उठाते हुए जो है परमानेंट जो है उनकी एक डिक्टेटरशिप जो है कर दे, जिससे जो है मैंने देखा कि जो डेमोक्रेट के जो लोग हैं वो काफी फिक्रमंद हुए हैं कि ये आदमी जो है कुछ भी कर सकता है। क्योंकि प्रेसिडेंट को हमने देखा गवर्नर जो निजा का है उसके स्टेटमेंट जो मुख्तलिफ इसके खिलाफ आ रहे हैं कि इसकी जो है ये कॉपरेट नहीं कर रहे, और प्लस जो है इसको ईजी नहीं ले रहे, जो निजा के जो नुकसान हुए हैं, जो हब ऑफ द कंट्री है जिसकी वजह से पूरा मुल्क चल रहा है उसका इसने जो है कॉपरेशन नहीं किया। तो ये बहुत सारी चीजें हैं, लेकिन अभी हम चूंकि इसके बयानों पर ज्यादा नहीं जाते क्योंकि ये बयान तो अक्सर डाल देते हैं। पिछली दफा भी इन्होंने जो है एक बयान डाल दिया था कि मैं सरमायाकार लाऊंगा, और वो जो पांच स्टेटें जो थी स्विंग स्टेट जिन्होंने वोट दिया था कि ये शायद वापस जो है सरमायाकार आ जाएगा, हमारी इंडस्ट्री चल पड़ेगी, वो पूरा नहीं किया। तो
ठीक, मैं इसके ऊपर आपसे बात करता हूँ कि ये मैं स्टेटमेंट है और इसके लिए वो एम्पावर्ड कितने हैं, क्या वो कांग्रेस को बाईपास इस रेफरेंस में कर सकते हैं या नहीं। प्रोफेसर वकार अहमद साहब, आपका बहुत शुक्रिया। आप अपना मुशाहदा जनरली भी शेयर कीजिए कि कोरोना के सबब जिंदगी कितनी अमेरिका के अंदर मुतासर हुई है, और आपसे पहले भी हम इस रेफरेंस में बात कर चुके हैं जब मुस्लिम बैन की बात होती थी, ये जो ट्वीट या ये जो हिंदी आप प्रेसिडेंट ने दिया है ये वो पहले वाले बैन से कितना मुख्तलिफ है, सिस्टम कोर्ट्स वो कितना इसको इनकरेज कर सकता है इन हालात के अंदर।
ये जो है ट्रंप ने इसको बहुत केयरफुली ड्राफ्ट किया है, ये कॉन्टेक्स्ट इसमें बताया है कि इकोनॉमिक है और ये टेम्पररी होगा, तो केयरफुली इसने पहले की तरह उसने मुस्लिम बैन और ये सब टर्म यूज नहीं किया है, तो इसको कोर्ट्स या जो सिस्टम है डिफरेंटली देखेगी। और जहां तक टेक्निकलिटी की बात है वो मुझे लगता है कि इस बार टेक्निकल डिफिकल्टीज जो है वो ट्रंप कम फेस करने वाला है, पर ये बेसिकली जिसे इंग्लिश में हम कहते हैं रेड मीट अपने कोर कॉन्स्टिट्यूएंसी को फेंका है उसने खुश करने के लिए, क्योंकि इलेक्शंस आने वाला है और एंटी इमिग्रेशन जो है बहुत बड़ा मुद्दा है रिपब्लिकन्स में, तो ये लिटरली एक रेड मीट है कि देखो हम जो है तुम्हें खुश कर रहे हैं और हम इमिग्रेंट नहीं लाएंगे और हम बंद कर रहे हैं इमिग्रेशन, पर ये बहुत बहुत हद तक बहुत लेवल पे ये प्रॉब्लमैटिक है क्योंकि ये मूव जो है अनप्रेसिडेंटेड है। अगर आप 1918 फ्लू पैंडेमिक को एनालाइज करें तो उस वक्त भी अमेरिका ने अपना दरवाजा बंद नहीं किया था, उस वक्त करीब 118,000 इमिग्रेंट को अमेरिका ने लिया था। वर्ल्ड वॉर जब हुआ था तब भी अमेरिका ने करीब 170,000 इमिग्रेंट लिए थे, और बहुत सारे गेस्ट वर्कर्स भी जो है मेक्सिको से और बहुत सारे जगह से एग्रीकल्चरल वर्क करने अमेरिका आए थे। सो ये जो है ये एक अनप्रेसिडेंटेड मूव होगा अगर इस बार इमिग्रेशन
वो कामयाब हो जाए अमेरिका। प्रोफेसर साहब, ये हिस्टोरिकली बताइए, एक जो काउंटर आर्गुमेंट इस तरह की पॉलिसीज के अगेंस्ट आता है वो ये भी कहा जाता है कि जो आमतौर पर इमिग्रेंट्स आते हैं वो उस तरह का काम या उस तरह के प्रोफेशंस में जाते हैं जो नेटिव अमेरिकन नहीं करते हैं, जो लोकल अमेरिकन हैं वो नहीं करते हैं, तो जिसको आप ब्लू कॉलर जॉब्स कह रहे हैं, तो अगर वो नहीं आते हैं या ज़ाहिर है विद द पैसेज जब टाइम उसकी डिमांड तो बढ़ती है, तो फिर इटसेल्फ अमेरिका के लिए कितना क्राइसिस है। अब
यही सबसे बड़ी बात हो जाती है, देखिए जैसे कि WTO को फंड नहीं करना और जिस तरह से अमेरिका हिट हुआ है ये क्राइसिस में, अमेरिका ने एक तरह से ग्लोबल लीडरशिप जो है कह सकते हैं एब्डिकेट कर दिया है, इंग्लिश में जैसे कहते हैं एब्डिकेट कर दिया है, और बहुत बड़ा इकोनॉमिक क्राइसिस में अमेरिका गिर पड़ा है, तो उससे निकलने के लिए अमेरिका को और ज्यादा स्पीड में रिकवरी करना होगा, और वो रिकवरी तभी कर सकता है वो जब वो ग्लोबल टैलेंट को अट्रैक्ट करे। हम यहाँ पे इमिग्रेशन सिर्फ फार्म वर्कर्स की बात नहीं कर रहे हैं, हम बात कर रहे हैं ग्लोबल वर्ल्ड के बेस्ट साइंटिस्ट, बेस्ट मेडिसिन मेकर्स, बेस्ट डॉक्टर्स, बेस्ट इंजीनियर्स की, और वो जो है अमेरिका इसलिए दुनिया का लीडर है क्योंकि यहाँ दुनिया के सबसे टॉप साइंटिस्ट, सबसे टॉप इंटेलेक्चुअल्स आना चाहते हैं, तो वो अगर आप इमिग्रेशन बंद कर देंगे तो کہاں سے وہ آئیں گے اور وہ کمپیٹیٹیو ایج آپ کو کون پرووائڈ کرے گا؟
تو کیا یہ میں جاننا چاہوں گا کہ خاص طور پہ پھر وہ یعنی دو طرح کی کیٹیگریز ہیں نا, ایک تو چلو جو پریزیڈنٹ ٹرمپ کہتے ہیں کہ جو ایک فیملی چین یا چین امیگریشن ہے اس کو ڈسکریج کریں گے, دوسری ایک وہ جو ایکسٹرا آرڈنری اہلیت والے لوگ ہوتے ہیں جو امریکہ کی طاقت بنتے ہیں, کیا ان کے لیے بھی بندش ہوگی؟ رانا صاحب آپ فرمائیے گا, رمضان رانا صاحب.
دیکھیے ابھی ہمیں جو اس وقت جو سب سے بڑا جو مسئلہ ہے نا امریکہ کے اندر وہ ہے کہ فیلئر جو ہیلتھ نظام جو ہے فیلئر ہو گیا ہے, اور جس کی وجہ سے آپ دیکھیے بہت بڑی کیجوٹی ہوگی اور نیو یارک خاص طور پر متاثر ہوا, جس سے پورا ملک متاثر ہونے جا رہا ہے, اور اس میں میڈیکل ورکرز کی کمی, اور آپ دیکھیے کہ یعنی اتنی بڑی دنیا کی یہ یونی پاور اور اس کے پاس جو ہے وینٹیلیٹر تک نہیں ہے اور ماسک تک نہیں ہے, تو یہ ساری کمزوریاں نکل کے آ چکی ہیں بلکہ دنیا میں چھپ رہی ہیں کہ امریکہ کہاں کھڑا ہے. اور چین نے اس کی نسبت دیکھیے جہاں پیدا ہوا انہوں نے 44 ڈیز کے اندر اندر کنٹرول کر لیا اور ہر طریقے سے کر لیا, اور ان کے پاس کنٹرول ابھی نہیں ہو رہا.
اور اس میں صرف ایک کاؤنٹر آرگیومنٹ رانا صاحب, پریزیڈنٹ ٹرمپ خود اس بات پہ نالاں بھی ہیں کہ شاید چین کو زیادہ پروجیکشن ہوتی ہے. درست بات ہے, یونیورسلی اس کو اکنالج کیا گیا ہے جو آپ نے کہی, لیکن کچھ رپورٹس یہ بھی ہیں کہ چونکہ چائنا کے اندر ایک اتھارٹیرین حکومت ہے تو اس لیے یہ ضروری نہیں کہ جو فگرز جو اعداد و شمار کرونا سے متاثرہ افراد کے یا اموات کے سامنے آئے ہیں وہ درست ہو, کیونکہ ایکسیس آف انفارمیشن جو ہے وہ بہت کم ہے. سو ایک سبب یہ بھی ہو سکتا ہے, لیکن اب آئیے گا اس پوائنٹ کے اوپر کہ کیا تمام طرح کی امیگریشن جو ہے وہ متاثر ہوگی امریکہ میں اگر پریزیڈنٹ ٹرمپ, اور پھر یہ کہ امپاورڈ کتنے ہیں. ابھی ہم نے پچھلے دنوں دیکھا نا کہ جو کی پوسٹ ہیں اس کے اوپر, مجھے ریفریز کرنے دیں کہ کی پوسٹ کے اوپر ابھی تک اپوائنٹمنٹس نہیں ہو سکی تو پریزیڈنٹ ٹرمپ اس پہ نالاں تھے اور انہوں نے کہا کہ میں کانگریس کو بائی پاس بھی کر سکتا ہوں. سو کیا ایسے اقدامات میں, ایسی قانون سازی میں بھی وہ کانگریس کو بائی پاس کر سکتے ہیں؟
بالکل نہیں کر سکتا. آئین کے مطابق جو آئین ہے اس کے مطابق جو ہے جو ایکسیکٹو آرڈر ہے وہ فیڈرل لا کے بعد آتا ہے, اور فیڈرل لا جو ہے وہ کانگریس بناتی ہے. یہ بالکل جو ہے کہنا کہ اس کا کوئی آرڈر جو ہے وہ اس کو سپرسیڈ نہیں کر سکتا, یہ فیڈرل لا کا جو ہے یہ باقاعدہ ہے کہ آئین نے جو ہے اس کو درج کیا ہوا ہے کہ جو پہلے نمبر پہ کیا ہے جس میں ٹیوریز آتی ہیں, نمبر ٹو جو ہے فیڈرل لا آتا ہے, پھر جو ایگزیکٹو آرڈر آتا ہے. تو لہٰذا یہ تو کہنا ہی غلط ہے کہ ان کا جو ہے یہ جو ایگزیکٹو آرڈر سپرسیڈ کہاں جائے گا, پھر کانگریس اس کو دیکھے گی, کیونکہ یہ تو ایک پروسیس ہے کانگریس نے مختلف دور میں.
اب پوائنٹ ٹیکن آ گیا. اب آ جاتے ہیں آپ کا شعبہ لا ہے, رمضان رانا صاحب اور پروفیسر وقار صاحب, ظاہر ہے جیسے نام سے ظاہر ہے شعبہ تدریس سے شعبہ تعلیم سے وابستہ ہیں. سو میں اپنے دونوں پینلس سے یہ پوچھتا ہوں کہ ان کے شعبے کتنے متاثر ہوئے اور ان کی ریاستوں میں کیا صورتحال ہے. پروفیسر وقار سب سے پہلے آپ, سو کیا آپ بھی اسٹے ایٹ ہوم آرڈرز فالو کر رہے ہیں, گھر سے کام کر رہے ہیں؟ سو ان حالات میں آپ کی جو ڈیوٹیز تھیں, آپ کے جو فرائض منصبی تھے, ان پہ کیا فرق پڑا ہے؟ کس طرح سے آپ انگیج یا کنیکٹ کر رہے ہیں اپنے اسٹوڈنٹس کے ساتھ, اور یونیورسٹیز کیسے آپریٹ کر رہی ہیں؟
کلاسز تو زوم میں ہی پڑھا رہا ہوں میں, جو آورز میں کلاسز ہوتے تھے وہی آورز میں کلاسز ہو رہے ہیں, اسٹوڈنٹ سے زوم پہ مل رہا ہوں, لیکچر زوم پہ ہی دے رہا ہوں. آفس آورز ہونے سے زوم آن رہتا ہے, جو اسٹوڈنٹس ملنا چاہتے ہیں وہ جس طرح سے آفس میں آتے تھے وہ آفس میں ہی آ رہے ہیں, وہ زوم پہ آ جا رہے ہیں, اس سے ان سے بات ہو رہی ہے. میں نے اپنے موبائل نمبر بھی دے دیے, یوزلی میں کبھی اپنا موبائل نمبر اسٹوڈنٹس کو نہیں دیتا.
رمضان رانا صاحب آپ فرمائیے گا, عدالتیں, پروسیکیوشن, ڈیفینس, یہ کیسے کام کر رہا ہے ان دنوں میں؟
فی الحال تو بند ہے, ہر چیز بند ہے, کیونکہ وہ عدالتوں کے اندر جو ہے کوئی خاص چیزیں جو ہیں وہ طے ہو رہی ہیں, لیکن جو ہے عام پریکٹس نہیں ہے. کیونکہ میرا لیگل ریسرچ کا کام ہے تو میرا تو زیادہ تر کام جو ہے وہ گھر پہ ہی آ جاتا, کیونکہ کیسز ہوتے ہیں تو ہم دیکھتے ہیں یونیورسٹی ریلیٹڈ ہے. لیکن جتنے دوست ہیں ان کے دفتر بند ہیں اور وہ تمام کے تمام گھر پہ بیٹھے ہوئے ہیں, زیادہ سے زیادہ کسی کو ایڈوائز کرنی ہوتی. لیکن ان دنوں میں تو سمجھ لو ایسا خوف ہے, باقی ایسے جب مار تھاڑ چل رہی ہے,
اگر نئے مقدمات ہوں, لڑائی جھگڑا ہو, پولیس ہم تو دیکھتے ہیں ایمرجنسی آپریٹ کر رہی ہے. سو پولیس لیٹ سے کہ کسی جگہ لڑائی ہو گئی, انہوں نے لوگوں کو اریسٹ کیا, تو کہاں آگے پروسیس کیا ہے؟
وہ تو اب پولیس جاری بات ہے, وہ کرے گی, ریسٹ کرے گی, تو وہ جو ہے کورٹ میں عدالت میں پیش کرے گی. عدالتیں تو کھلی ہوئی ایسی, لیکن ایسا نہیں ہے کہ عدالتیں جو ہے کوئی بڑی سماعت نہیں ہو رہی جس میں جو ہے لوگوں کی جو ہے جیسے ہوتے تھا رش لگا ہوتا تھا, وہ نہیں ہے, وہ نہیں ہے. کیسز جو ہے وہ زیادہ تر جو ہے وہ پوسٹ ڈیٹ ہو گئے ہیں, لوگوں کو انفارم کیا جا رہا ہے کہ یہ کیسز جو ہے
یہ تو جو بڑے زیر التوا بڑے مقدمات ہو گئے, لیکن جو تازہ یا اپڈیٹس ہیں تو کیا اس پہ ڈیجیٹلی جج صاحبان کنیکٹڈ ہیں پولیس کے ساتھ اور باقی؟
بالکل ججز ہیں, क्रिमिनल केसेस के अंदर तो आपको पता है वहाँ जो है 24 आवर्स के अंदर अंदर जब पेश करना होता है तो वो तो लॉ जो है उसकी वो है
उसमें तो उसी तरह वो फिजिकली पेश कर रहे हैं या मेरा सवाल यही था कि वो भी डिजिटली पेश कर रहे हैं इसका वीडियो लिंक के जरिए
करता है कि वो क्या सिचुएशन क्योंकि इस वक्त जो सिचुएशन को देख के साथ सारी चीजें मोड़ हो रही है ना कि आप किस किस कंडीशन का जो केस है रॉबरी का हुआ तो कैसा हुआ है पुलिस कितना कर रही है पुलिस उसे पेश तो करना है 24 आवर्स के अंदर पेश करना है अदालत में पेश लेके जाते हैं क्या कॉशन दी गई है क्योंकि ये कोरोना साथ साथ एक बहुत बड़ा ये भी प्रॉब्लम है पुलिस वाले जो है वो बेचारे खुद भी परेशान है क्योंकि उनकी ड्यूटियां बड़ी सख्त लगी हुई है डेढ़ नाई तो इस तरह ये मुख्तलिफ है लेकिन ऐसा नहीं है अदालतें खुली हुई नहीं है तो
बहुत शुक्रिया रमजान राणा साहब पाकिस्तानी अमेरिकन लॉयर्स फॉर राइट्स न्यूयॉर्क से आपने ज्वाइन किया प्रोफेसर वकार अहमद साहब आप यूनिवर्सिटी ऑफ नॉर्थ टेक्सास से वाबस्ता हैं आपके भी हम ममनून हैं कि आपने हमारे लिए वक्त निकाला
शुक्रिया
जब रेडियो हो दूर और खबरें हों अहम तो आइए हमारी वेबसाइट urduvoa.com पर जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए urduvoa.com पर आइए दिन भर की अहम शहर सुर्खियाँ ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है पाकिस्तान में शाम 7 बजे से सुबह 7 बजे तक urduvoa.com पर बराह राहत सुनिए हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए दिन हो या रात जब दिल चाहे इस पते को याद रखिए www.urduvoa.com
ये वॉइस ऑफ अमेरिका है मैं हूँ सदसन कोरोना की आलमी वबा के दिनों में हमारा ये खसूसी प्रोग्राम और इस सेगमेंट में हम बात करेंगे एक मरतबा फिर पाकिस्तान के अवाम कोरोना के दिनों में एहतियाती तदाबीर के हवाले से या बाकी जो इकदाम हुकूमत की तरफ से किए जा रहे हैं क्या राय रखते हैं दुनिया भर में जो सूरत हाल हो रही है वो किस हद तक पाकिस्तान के अवाम की नज़र में है गैलप पाकिस्तान जो कि अवामी राय मुख्तलिफ इशूज़ के ऊपर लेता है उसने एक बार फिर इसी रेफरेंस में सर्वे किया है और उसकी ये तीसरी कड़ी है और उससे पहले भी उन्होंने अवाम की राय जानने की कोशिश की है इस मसले के ऊपर कोरोना के ऊपर तो बिलाल एजाज गिलानी साहब हमारे साथ मौजूद हैं एग्जीक्यूटिव डायरेक्टर गैलप पाकिस्तान के एक बार फिर हमने उनको जहमत दी है कि हमें बताएं कि ताज़ा तरीन जो आदाद व शुमार या इशारे आ रहे हैं अवाम की राय के उससे हमें आगाह करें बिलाल बहुत शुक्रिया आपका आपने एक बार फिर हमें वक्त दिया है क्या फाइंडिंग्स हैं आपकी क्या आपका क्वेश्चन था क्या आप जानना चाह रहे थे और आवाम की राय इस रेफरेंस में क्या आई है आपके सामने
बिल्कुल बहुत शुक्रिया आपने बुलाया ये गैलप पाकिस्तान का सर्वे जैसे आप बता रहे हैं ये थर्ड वेव है कोरोना के हवाले से और इसमें हम जानना ये चाह रहे थे कि पाकिस्तानी अवाम जो है वो लॉकडाउन के बारे में क्या राय रखती है अवाम की हुकूमत की कारकर्दगी के बारे में क्या राय है अवाम किस हद तक इससे मुतासर हो रहे हैं तो हमने इस दफा स्पेशली कुछ इकोनॉमिक जो हाउस होल्ड इकोनॉमी है उसके बारे में कुछ सवाल किए इसमें कुछ इशारे हमें ऐसे नजर आए जो कि मुस्बत हैं जो मैं आपके सामने रखता हूँ कुछ इशारे ऐसे हैं कि जो नहायत ही मनफी हैं और हकूमत के लिए और तमाम अहले सोच के लिए सोचने का मकाम है जो इशारे मुस्बत हैं उनमें एक इशारिया ये मुस्बत है कि लोग एहतियाती तदाबीर कोरोना के हवाले से कर रहे हैं हमने जब मार्च में सर्वे किया तो कोई 43% लोगों ने हमें ऐसे कहा कि कोरोना के हवाले से वो कोई भी एहतियाती तदाबीर इख्तियार नहीं कर रहे
सही।
और उन्हें कोई शक नहीं है कि उनको कोई कोरोना वगैरह हो जाएगा अब ये शरह सिर्फ कम होकर 13% रह गई है 74% लोगों ने हमें ये भी कहा कि वो घर पर रहने को आजकल तरजीह दे रहे हैं और वो एक तरह से सोशल डिस्टेंसिंग कर रहे हैं 69% ने मास्क के इस्तेमाल के बारे में कहा एक और मुस्बत बात जो हमने देखी वो ये थी कि तकरीबन 2/3 65% लोगों ने ये भी कहा कि जुम्मे की नमाज के हवाले से जो लॉकडाउन की शर्त लगाई गई है कि कॉन्ग्रीगेशन ना हो इसकी सपोर्ट 65% थी एक तरफ 65% एक बहुत बड़ा फिगर है पाकिस्तान जैसे मुल्क में जहां लोग नमाज के हवाले से एक इमोशनल राय रखते हैं तो उस लिहाज से ये एक मुस्बत पहलू है लोग अभी भी हुकूमत की इकदाम की तारीफ कर रहे हैं और इसमें थोड़ा सा इजाफा भी हुआ है 82% ने कहा कि हुकूमत की कारकर्दगी प्रोविंशियल भी और फेडरल भी अच्छी रही पाकिस्तान फोर्थ हाईएस्ट है इस हवाले से 19 मुल्कों में जब गैलप इंटरनेशनल ने किया, और इंटरेस्टिंगली अमेरिका जो है वो थर्ड था फ्रॉम द बॉटम, पाकिस्तान जो है वो फोर्थ हाईएस्ट है इसमें, अंडर 30 में
जिन्होंने बेहतर इकदाम किए,
जिन्होंने बेहतर किए उनमें अमेरिका, पाकिस्तान जो है वो फोर्थ हाईएस्ट है और अमेरिका जो है वो थर्ड है बॉटम से,
बॉटम में। और बाकी तीन टॉप पे कौन है पाकिस्तान से पहले?
ये मुझे देखना पड़ेगा, मेरे सामने नहीं है
सही।
आपको जो एक और तो जो मनफी हमें बातें नजर आई, एक हमें मुस्बत बात ये भी नजर आई कि लोग हुकूमत का मैसेज जो है वो सुनने में कामयाब हो रहे हैं। एक सर्वे का मकसद कुछ ये भी था कि हम हुकूमत को और हुकूमत की काविशों को भी सपोर्ट कर पाए और ऐसे लोगों का, ऐसे सेगमेंट्स ऑफ सोसाइटी का की तरफ निशानदेही कर सकें कि जो हुकूमत का एहतियात के हवाले से जो मैसेज है वो उन तक नहीं पहुँच रहा। तो हमने देखा कि 50% पाकिस्तानियों ने ये कहा कि उन्होंने हुकूमत की तरफ से जो टेलीफोन के ऊपर एक मैसेज लगाया गया है हेल्थ के हवाले से, तो उन्होंने कहा कि उन्होंने वो मुकम्मल तौर पर सुना है। तो तकरीबन 25% ने कहा कि उन्होंने कुछ हद तक सुना है। तो लोग हुकूमत की बात सुन रहे हैं, हुकूमत के बारे में एक मुस्बत राय रखते हैं, एहतियाती तदाबीर भी इख्तियार कर रहे हैं, इस हद तक वो चले जाते हैं कि वो हुकूमत की फ्राइडे प्रेयर के ऊपर जो बैन है उसको भी सपोर्ट करें। सबसे तश्वीशनाक बात यह थी कि इकॉनमी के लिहाज से लोगों की हाउस होल्ड इकॉनमी जो है वो इस वक्त बहुत ही बुरे हालात में है। 84% ने हमें ये कहा कि उनकी माशी उनके घर की आमदनी जो है उसमें एक वाजे तौर पर कमी आई है। 68% ने ये कहा कि वो या उनके घर के सरबराह जो हैं वो अपनी जॉब से हाथ धो बैठे हैं और बेरोजगार हो चुके हैं। और 19 मुल्कों में जब ये सवाल पूछा गया तो पाकिस्तान उन 19 मुल्कों में सबसे हाईएस्ट था, हालांकि उसके अंदर इंडिया भी शामिल था और उसमें और गरीब ममालिक भी शामिल थे, मगर पाकिस्तान में ये शरह सबसे हाईएस्ट थी और सबसे ज्यादा लोगों ने ये कहा। इसी तरह से एक जो हमें इसमें नजर आई वो ये भी थी कि लोग अभी भी जुम्मे की नमाज, हालांकि वो ये कह रहे हैं कि हुकूमत की इकदाम की तारीफ कर रहे हैं और अमल, मगर अमल के लिहाज से इस वक्त भी 29% पाकिस्तानी और मेजॉरिटी केपी और बलूचिस्तान में मर्दों ने हमें ये बताया कि उन्होंने जुम्मे की नमाज पढ़ी है। तो एक तरफ तो वो हुकूमत के इकदाम की तारीफ भी कर रहे हैं, अग्री भी कर रहे हैं, मगर अमल फिर भी अभी तक ना होने के बराबर है। तो ये कुछ मुस्बत और मनफी पहलू हैं। मेरी अपनी जाती राय एक पाकिस्तानी होने के हवाले से ये है कि जो दर्द लोग अपनी राय का इजहार कर रहे हैं इकॉनमी के हवाले से और अपनी माशी हालत के हवाले से, वो उस बात की जो फीलिंग है वो अभी तक हुकूमत तक उस हद तक नहीं पहुंच सकी। हुकूमत का अभी भी ये ख्याल है कि वो कुछ 12 मिलियन अफराद को अगर थोड़े से पैसे दे दे खाने के लिए तो इससे हुकूमत, इससे लोगों का रोजगार जो है या लोगों की जिंदगी बेहतर हो जाएगी। जो हमें सर्वे में बता रहे हैं वो इससे ज्यादा कशीदा हालात हैं और इसके हवाले से हम भी तशवीश है कि हुकूमत जो है वो अभी तक अमल कर रही है मगर उतना नहीं कर रही जितने हालात खराब
हैं। सो बिलाल इजाज़ हमें इसमें ये बताइएगा कि इस बार आपका सैंपल कितना बड़ा था?
बिल्कुल, इस दफा हमने 1014 अफराद जो कि पांचों टेरिटरीज जिसमें एजेके भी शामिल है हमने वहां सर्वे किया और एरर मार्जिन जो है इस तरह के सर्वे पे 2-3% के करीब होता है।
सही, बहुत शुक्रिया आपका बिलाल इजाज गिलानी, आपने हमें अपडेट किया, एग्जीक्यूटिव डायरेक्टर गैलप पाकिस्तान आप हमारे साथ थे, आपका बहुत शुक्रिया।
बहुत शुक्रिया।
और सामिन इसके साथ ही हमारा आज का ये प्रोग्राम अपने अख्ताम को पहुंचता है, असद हसन को इजाजत दीजिए।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
वॉइस ऑफ अमेरिका वाशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
जब रेडियो हो दूर और खबरें हो अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें, सब मिलते हैं urduvoa.com पर।
امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ اس پتے کو یاد رکھیے www.urduvoa.com۔
تازہ ترین خبریں، ریڈیو پروگرامز، آڈیو اور ویڈیو رپورٹس دیکھنے، سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ، جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے۔ خبریں اب ہر وقت آپ کی مٹھی میں۔